कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी भक्तपुर जिल्ला चाङ्गुनारायण नगरपालिका वडा नम्बर 9 रहेको उत्कृष्ट एग्रिकल्चर एन्ड रिसर्च प्रालीका सञ्चालक भानुभक्त पराजुलीको पौरखको कथा प्रस्तुत गर्दैछौ।
त्यही गरेर एसटिडी आइएसटी चलाएको थियो। एसटिडी आइएसटी चाहिँ 2058-60 सालबाट पूर्ण रूपमा बन्द भयो। अनि त्यस पछाडि त्यो खसीलाई दाना पानी खुवाउने पसल खोलियो। अनि त्यो खोल्ने क्रममा के देख्यो भने, मैले चाहिँ आफ्नो हातबाट 1100-1500 खसी चाहिँ दिनदिनै भारतबाट लिएर आउनुपर्ने। केही मात्रामा नेपाली खसीहरू हुन्थ्यो, तर 15%-18% त्यस्तै मात्रै नेपाली खसीहरू यहाँ काठमाडौँको बजारसम्म आउँथ्यो। त्यही सिलसिलामा अब चाहिँ नेपालमा यत्रो पाखा पर्वत खसीको उर्वर भूमि नै होला। सानोमा हामी त बाख्रै चराएर पढाइ लेखाइ गरेको, खसी बाख्रै बेचेर हामीले घर व्यवहार चलाएको, खसी बाख्रै किनेर बेचेर काठमाडौँमा तराईमा भिटा भन्छन्, हाम्रो यहाँ घडेरी भन्छन्, त्यो किनेको होइन। अनि त्यो हिसाबले त्यो बाख्रा पाल्दाखेरि राम्रै हुन्छ होला भनेर 2069-70 सालमा त्यो भएको व्यापार व्यवसायलाई साइडमा राखेर अनि म चाहिँ यहाँ आएको।
स्वच्छ खाने पानी र बाटो जस्ता आधारभूत पूर्वाधार नहुँदा गाउँबाट सहरतर्फ बसाइ सराई बढ्यो। पराजुली परिवार पनि राजधानी सरे। खसी बजारमा काम गर्दा देखिएको माग र गाउँमा खेर गइरहेको करिब 200 रोपनी जमिन देखेर सीमित स्रोतका बावजुद कृषक पराजुलीले कृषि तर्फको आफ्नो यात्रा तय गर्नुभयो।
हामी कहाँ चाहिँ खाने पानी नभएर हामी बसाइ सरेर गएको। अब त्यतिखेर यो प्रविधिहरू नआइसकेको, जस्तो लिफ्टिङ प्रविधि त छँदै नै थिएन। अलि तल तल पानीका मुहानहरू भएको, तर पानी ल्याउन नसकिने, अनि पँधेराहरू हुन्थ्यो। अनि खानेपानीकै दुःख भएको ठाउँ कृषि उपज त ऊ नै हुने भएन। आकाशी खेतीको भर भयो। बर्खामा मकै, त्यस पछाडि कोदो दुई थरी हुन्थ्यो। रायोको साग खानालाई पनि हामी धौधौ थियो, किन हुँदै हुँदैन थियो, किनभने पानी भयो भने त हो। त्यस पछाडि त्यही दुःखले चाहिँ हामी यहाँबाट बसाइ सरेर गएको। त्यस पछाडि उतै काठमाडौँतिरै बसिन थाल्यो। यहाँ चाहिँ कहिलेकाहीँ यसो आउने, अनि मैले यसो हेर्थेँ यहाँ आउँदाखेरि काँडाको झालहरू, बाटो पन्छा, यहाँ पुरानो घर भएको ठाउँ भनौँ, अब त्यहाँ आउँदा पनि हामीले खुर्पा बोकेर आउनुपर्ने कि बाटोमा, झार सफा गर्दै, झाडी सफा गर्दै आउनुपर्ने। हामीसित यहाँ 12-14 घर 15 घरको थियो यो जुन हामी आउने बेल्टमा। लगभग 2-3 घर मात्रै मान्छेहरू यहाँ बस्नुहुन्थ्यो, अरू सबै हामी बसाइ सरेर गइसकेका थियौँ। अनि यतिको जमिनहरू हाम्रो लगभग 8-10 दाजुभाइहरूको जग्गा गर्दाखेरि 150-200 रोप्ने जग्गा यतिकै थियो। अनि मैले चाहिँ बाख्रा पाल्नु पर्यो भनेर त्यहाँबाट सुरु गरेको।
कृषक पराजुलीको यो यात्रा घाँस खेतीबाट सुरु भएको हो। सुरुमा नै उहाँले करिब 50 रोपनी जग्गामा विभिन्न प्रकारका घाँस लगाउनु भएको थियो।
घाँस खेतीबाट सुरु गर्यौँ। 1 वर्ष घाँसै लगाएको थियौँ। लगभग 50 रोपनी जतिमा यो हाइब्रिड घाँसहरू, सुमा सेटेरा, नेपायर, मुलाटो, पाँच पालाम लगायत डाले घाँसहरू पनि लगायौँ। त्यसमा किम्बु, लगभग हामीले 1 वर्षमा 35-40 जातको घाँसहरू लगाएको थियौँ, ठाउँ ठाउँबाट खोजेर लिएर आएर। त्यतिखेर त अलिक घाँसको बिरुवाको मूल्य पनि बढी नै थियो र 1 वर्ष घाँस लगायौँ। त्यस पछाडि बाख्रा सुरु गऱ्यौँ। बाख्रा चाहिँ हामीले यही खरी, जमुना पारी क्रस, बिटल, अनि त्यहाँबाट केही समय पछाडि बोयर पनि लिएर आएको थियौँ। हामी त्यो सबै पाल्दै अनि त्यहाँबाट यो नाकाबन्दी पछाडि कोभिडको बेलामा मैले सबै बाख्राहरू बेचिदिएँ र खोर खाली गर्यो। अब त्यतिखेर मेरो बाख्रामा लगभग सुरुको लगानी चाहिँ 20 लाख भन्दा माथि।
कृषक पराजुलीले सामना गर्नु परेका सुरुवाती चुनौती भने आधारभूत पूर्वाधारको अभाव नै थियो। खाने पानीको समेत व्यवस्था नभएको ठाउँमा आज सिँचाइका लागि समेत पानी पर्याप्त छ भने बाटो फर्मको गेटसम्म नै पुगेको छ।
अनि हामी त्यतिखेर आउँदाखेरि बाटो नै थिएन। हामीले कल्पना नै के गरेका थियौँ भने यहाँ गाडी मोटर आउँदैन होला भनेर। हाम्रो यतापट्टि पछाडिपट्टि एउटा गेट छ, त्यो चाहिँ गेटमा गेटै बनाएको छौँ। त्यो चाहिँ पैदलै आउने गरी, डोको बोकेरै सामान ल्याउने गरी नै बनाएको छौँ। यहाँ 2 किलोमिटर तलदेखि यहाँ बाटो थिएन, पैदलै आउनु पर्यो। तनहुँ, चितवन, धादिङ यी ठाउँहरूबाट घाँसको बिरुवाहरू ल्याउँदाखेरि हामी त्यहाँसम्म गाडी अनि त्यस पछाडि डोकोमा बोकाएर त्यो बाटोको चुनौती भए। अर्को मुख्य चुनौती त हामीसित पानीको थियो। मेन कुरा चाहिँ हाम्रो बाटो र सिँचाइ, खाने पानीको समस्या, या ती चाहिँ हाम्रो लागि एकदम च्यालेन्ज थियो।
सुरुवातमा उहाँको फर्ममा भैँसीका बथानदेखि मौरीका घारसम्म अर्थात् एउटा मिश्रित कृषि प्रणालीको पूर्ण स्वरूप देखिन्थ्यो। आफ्नो अनुभव र बजारको मागलाई आधार मान्दै अहिले उहाँ दुधका लागि बाख्रा पालन र मल उत्पादन तर्फ केन्द्रित हुनुभएको छ।
पहिला चाहिँ हामीले गाई, बाख्रा, भैँसी, पाडा, मौरी, लोकल जातको कुखुराहरू, राखेका थियौँ। अहिले चाहिँ हामी त्यो धेरै घटाउँदै घटाउँदै गएर भैँसी पुरै हटायौँ, त्यस पछाडि राँगा हटायौँ, कुखुरा हटायौँ, विषादी रहित तरकारी खेती पनि गरेका थियौँ, त्यसलाई पनि हटायौँ। र अहिले हामी चाहिँ शुद्ध गाई अनि यो डेरी गोर्स सानन जातको बाख्रा अनि त्यहाँबाट मल तिनवटा काम गरिरहेको छौँ। तरकारी त अलिकति छ तर त्यो खानालाई मात्रै लागेको छ। अहिले अलिक केही केही घाँसका बिरुवाहरू चाहिँ बेच्दैछौँ। पहिला चाहिँ हामी घाँसका बिरुवाहरू धेरै बेच्थ्यौँ, अब अहिले चाहिँ घाँसको बिरुवालाई पनि घटाएका छौँ।
सुरुमा सानन जातको बाख्रा ल्याउन आफूले धेरै सङ्घर्ष गर्नु परेको कृषक पराजुले बताउनुहुन्छ।
निवेदनहरू माग गर्ने अनि त्यस पछाडि बाख्रा बोका दिने चलन थियो अनि हामीले चितलाङमा बन्दीपुरमा निवेदनहरू पठायौँ तर एक दुई वर्ष दुई तिन वर्ष दिएनन्। नदिँदा नदिँदै अब त्यतिखेर के थियो भने सङ्घीय ऊ थियो। अब सङ्घीय हुँदा हुँदै सङ्घीय मन्त्रीज्यूको तोक आदेशमा त्यो 100% पनि बाख्रा नहुने मान्छेलाई नि पठाइदिने साह्रै चिन्जान भएपछि एकजनाले चाहिँ तिमी त यो बाख्राको लागि मर्नै आँट्यौ, एकजना कर्मचारीले के भन्नु मर्नै आँट्यौ, यो एउटा कलिङको बाख्रा छ, यसले चाहिँ पाठा हुर्काएन, यही लैजाऊ 300 रुपियाँ किलोमा यो कलिङको बाख्रा बेच्ने गरेछ, हामीलाई काम छैन हुन्छ भने लैजाऊ भनेर दिनु। त्यहीँबाट सुरुवात मेरो सानोको भयो। यो जुन कलिङको बाख्रा थियो यसले एकैचोटिमा 4 पाठी पायो क्या, दिएको एक वर्षमै 4 पाठी पायो। त्यो चाहिँ उहीँ बोका लगाएरछ, त्यो 100% बोकाएर आएरछ, यो बाख्रा पनि 100% हो भनेको थियो। अनि त्यसरी 4 पाठी भएपछि त मसित 5 भयो होइन। अनि केही समय पछाडि 2 पछाडि पनि त्यही क्रसवाला बोका मैले लाएँ, लाएपछि मसित 10-12 सानन भयो।
हाल उहाँको फर्ममा दैनिक 50-60 लिटरसम्म बाख्राको दुध उत्पादन हुन्छ। पहिले दुध थोरै हुँदा पालो लेखाएर दुध बेच्ने गर्नुहुन्थ्यो भने अहिले माग अनुसार दुध पुर्याउन सक्ने बनेको उहाँको भनाइ छ।
बाख्राको दुध जब बेच्न थालेँ 3-4 अगाडि, मैले पहिला सुरुमा 200 रुपियाँ प्रति लिटरको दरले बेचेको, अनि बिस्तारै 1 दुधबाट बेच्न सुरु गरेँ। मेन त यो डेङ्गु रोगीहरू प्लेटरेस यो सेतो रक्त कोशिका घट्दो रहेछ, अनि त्यतिखेर चाहिँ खाँदाखेरि यसले राम्रो गर्छ अरे भनेर डेङ्गु रोगी भएको बेला राम्रो बिक्न थाल्यो। अहिले चाहिँ मजाले बिकिरहेको छ बाख्रा दुध। पहिला हामीसित कम हुँदा 10-15 लिटर उत्पादन हुँदा चाहिँ हामीले नाउँ लेखाएर रजिस्टरमा नाउँ लेखाउँथ्यौँ अनि पालो आएपछि फोन गरेर बोलाएर दिन्थ्यौँ। अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ हामी चाहिँ दैनिक 50-60 दिनमै उत्पादन छ। अब अहिले चाहिँ मान्छेहरूले कुरिरहनु पर्ने जरुरी छैन, अहिले आउनुभयो भने पाउनुहुन्छ, भरे आए नि पाउनुहुन्छ। अनि फार्मबाट बेच्छौँ, हामी फार्मबाट बेच्छौँ, एकजना सेल्सम्यान राखेको छ, उहाँले अब अर्डर लिनुहुन्छ अनि त्यस पछाडि बोटलिङ गरेर अनि बोटलमा राखेर पठाउँ।
कृषक पराजुलीले दुधको अलावा घाँसका बिरुवा, घाँस र पशुपालनबाट निस्कने मललाई पनि उत्तिकै कुशलतापूर्वक बजारीकरण गर्नुभएको छ।
बायो प्रोडक्टबाट पनि केही निकाल्नुपर्छ भनेर हामी सोचिरहन्थ्यौँ र कोसिस पनि गरियो। अब कोही प्राविधिकले भन्यो त्यो 4 इन्चको पाइपमा पुवाल गर्ने अनि त्यस पछाडि मल थुपार्ने अनि त्यसलाई माथि पनि एयर कार्बन निकाल्नलाई ऊ राख्ने रे, कालो प्लास्टिकले छोप्ने रे, के सिकाउनु भयो त्यो पनि गरियो। कसैले खाल्डोमा हालेर पकाउनुपर्छ भनेर खाल्डोमै हाल्यो। माझी समुदायको एउटा केटो चाहिँ 6 नै यहाँ आएको थियो, 6 पढ्दादेखि अलि मान्छे चाहिँ ठुलो तर उसको पढाइ कमी भएको भएर सामान्य काम गर्न सक्ने 14-15 थिए अनि उनलाई चाहिँ मैले यहाँ राखेको थिएँ। त्यसलाई चाहिँ मैले के भनेको थिएँ भने यो मलकै काम त होइन पुरा गर्ने, 7 पढ्दादेखि यसमा खेल्न थाल्यो, कहिले पाइप पाल पारेर गऱ्यो, कहिले प्लास्टिकले छोपेर गऱ्यो, कहिले खाल्डोमा राखेर गऱ्यो, कहिले के गर्यो। अनि त्यो भाइलाई चाहिँ मैले यो चाहिँ अब हामी कहाँ नजिकै माटो त्यतिखेर माटो विकास निर्देशनालय के भन्ने थियो अनि अरू कार्यालयहरू पनि थिए मलसँग सम्बन्धित काम गर्ने, उहाँ पनि पठाएँ। त्यहाँबाट पनि केही निस्किन नार्कमा पनि हामीले कुरा गऱ्यौँ, मल हामी बनाउन खोजिरहेछौँ, कुन प्रविधिबाट बनाउँदाखेरि मल चाहिँ हामीले पकाउन सक्छौँ गर्छौँ भने यो गोबर त ज्यान गए पनि पाक्दैन त। अनि फार्मको मल भनेपछि किसानहरू किन्दैन किन्ने, किरा लाग्छ भन्ने, अनि वास्तवमा लाग्थ्यो भने आफ्नै खेतीबारी पनि राम्रो हुँदैन थियो। अनि हामी चाहिँ एकदम यो चाहिँ बनाउन सक्ने हो कि नसक्ने हो भनेर उसमा थियौँ। एकजनाको चाहिँ मैले त्यो फेसबुक युट्युबमा इन्डियाबाट लिएर आएको डिकम्पोजरहरूको चाहिँ यसो ऊ हाल्नु, त्यति धेरै थियो बुझिनँ मैले, उहाँले फोन नम्बर राख्नु भएर चाहिँ फोन गरिहालेँ। लिटर उहाँले त्यो डिकम्पोजर दिनुभएको, त्यो डिकम्पोजर पनि प्रयोग गर्न थाल्यो। अनि त्यो केटाको जुन वर्षौँको लगाव थियो, लगभग 6-7 मल बनाउने लगाव, अनि त्यो र यो दुईवटाको कम्बिनेसन गरेपछि अनि अहिले चाहिँ हामी चाहिँ जस्तो गाईले गोब्रियाएको 10 चाहिँ हामी राम्रै मल तयार गरेर पठाइरहेको छौँ। अहिले 5 चाहिँ एउटा एकजना किसानलाई चाहिँ पठाएको थिएँ मैले, उहाँले 550 रुपियाँ बोरामा उहाँसम्म डेलिभरी लिएर लिनुभएको थियो। अनि उहाँले पछि मलाई फोन गर्नुभयो, तपाईँको मलले चाहिँ मेरो अन्दाजमा 40% भन्दा बढी आलु चाहिँ उत्पादन बढेको हो है मेरो खेतमा पोर्स परार हुने भन्दा, अब मौसमले भयो या केले भयो थाहा छैन, मैले चाहिँ मललाई नै भन्ने जस दिएको छु भनेर भन्दै हुनुहुन्छ। अनि यता उँदी पनि हामीले पठाएको किसानहरूले राम्रै छ भन्नुभएको छ। अहिले हामी चाहिँ 3 मल बनाउँछौँ, एउटा गणेउले मल, एउटा चाहिँ यो बड्कोले मल अनि एउटा गाईको मल, 3 बनाइरहेको छौँ। अब यो चाहिँ प्रायः हामी जस्तो अब हामीले तालिम लिँदा ऊ गर्दा चाहिँ के भन्छन् भनेदेखि भर्मी कम्पोस्ट 40 मात्रै तयार हुन्छ भन्छ, तर मलाई त त्यस्तो लाग्दैन। 12-15 हामी मल निकाल्न थाल्छौँ, 12-15 गणेउलाले खाएको हामीले हामीले बेड हालेको 12-15 दिनमा हामी बेडबाट मल निकालिरहेका छौँ. जस्तो यो बाख्राको मल पनि हामी 10 दिनमा हाल्छौँ. अब यसबाट चाहिँ हामीलाई जस्तो प्लान्टहरूलाई किरा लाग्यो ऊ लाग्यो भन्ने ऊ चाहिँ अहिलेसम्म आएको छैन. त्यो घाँसलाई चाहिँ च्याप कटरमा काटेर अनि त्यहाँबाट बोरामा 30-30 किलोको बोरा बनाउँछौँ. त्यस पछाडि अहिले यो चाहिँ 10 रुपियाँ, बर्खाको सिजनमा चाहिँ 7 र 8 रुपियाँ. अब अति नै राम्रो घाँस भएको बेला 7 रुपियाँ, अलिक पानी धेरै भएको घाँस भयो भने 7 रुपियाँ, अलिक सुक्खा भयो भने 8 रुपियाँ, त्यसरी प्रति केजीको दरले बेच्छ. सबभन्दा ठुलो मार्केट त हाम्रो सरकारी कार्यालयहरू हो. सरकारी कार्यालयहरूले जुन यो बिउ बिरुवा वितरणको कार्यक्रमहरू राख्नुभएको हुन्छ, प्रत्येक नगरपालिकामा 5-7 लाखको 2-3 लाखको कार्यक्रम हुन्छ. त्यो एउटा भयो. अर्को त अब व्यावसायिक कृषि गर्न सुरु गरेका किसानहरूले लगिहाल्नुहुन्छ.
उहाँको बुझाइमा जब प्रशोधन र बजारीकरणमा फरक फरक व्यक्तिहरू असल व्यावसायिक चरित्रका साथ संलग्न हुन्छन् तब मात्र कृषिले उद्योगको रूपमा निकास पाउन सक्छ.
उत्पादन गर्ने पनि हामी नै, प्रशोधन गर्ने पनि हामी नै, मार्केटिङ गर्ने पनि हामी नै भनेपछि अब कति तपाईँको यसमा च्यालेन्ज होला कि. हामी त दुध मात्रै उत्पादन गर्न पाइयोस् कि, त्यस पछाडि त्यसलाई लगाएर कसैले प्रशोधन गरोस्, कसैले मार्केटिङ गरोस् न, तिनजनालाई रोजगारी हुन्थ्यो नि त. विदेशीहरूको ट्रेनिङमा जाँदा चाहिँ भ्यालु चेन्ज भन्थ्यो कि. भ्यालु चेन्ज भनेको के रहेछ भने, जस्तो हामीले यो गाई भैँसी बाख्रा पाल्दा पनि 4-5 वटा पार्टीहरूले चाहिँ काम गर्नुपर्ने रहेछ. जस्तो एकजनाले चाहिँ पशुहारको मात्रै काम गर्ला, घाँस उत्पादन गरेर मेरो यहाँसम्म ल्याइदिने, उसले घाँसको 1 रुपियाँ केजी हो भने आफ्नो पेमेन्ट लिएर गयो. त्यस पछाडि मैले गाई मात्रै पाल्ने हो, गाई धोएर दुध मेरो फार्मको गेटमा राखिदिएपछि त्यो दुध आएर अर्कोले लगाएर बेचोस् या उद्योगले लैजाओस्, अनि त्यो उद्योगबाट पनि निस्केको जुन आइसक्रिम के दही ऊ निक्ला त्यो पनि बेच्ने अर्को मान्छे होस् रे के. त्यसो भएर एउटा उद्योग चलाउन चाहिँ 5-6 वटा भ्यालु चेन चाहिन्छ भन्छ उनीहरूले. अनि हामी कहाँ चाहिँ सबै थोक आफैले गर्नुपर्ने. अनि अब होइन, भ्यालु चेनमा काम गर न त भने इमान्दार मान्छेहरू नभेटिने. अब इमान्दार चिज नभेटेपछि जस्तो पनि एकबाट 2 सिटामा जाने बित्तिकै उनीहरूलाई त्यो चाहिँ कमाउनु पर्ने के. कमाउन पनि ठिक्क कमाउनु पायो, 5%, 10%, 2%, 1% कमाउनु पायो हुन्थ्यो नि. जस्तो मैले 300 रुपियाँ, 350 यहाँ फार्ममा दुधमा पाउँछु भने उसले 800 रुपियाँ लिटरमा बेच्नुपर्ने. जब मिडिटेयर छैनन्, जस्तो हाम्रो भाषामा बिचौलिया छैनन् भनेदेखि मार्केट तपाईँको त्यो सिद्धे भनेर बुझ्नुहोस्, त्यो मार्केट मार्केट हुँदैन. जब त्यहाँ बिचमा काम गर्ने मिडिटेयरहरूको चलखेल बढी हुन्छ, त्यतिखेर उपभोक्ताले नि बढी पाउँछ, ल्याउने उसले पनि बढी पाउँछ, किनभने मूल्य बढीमा बेचे त बढी पाउने हो.
कृषक पराजुलीले आफ्नो व्यवसाय विस्तार गर्नुका साथै धेरैको लागि रोजगारीको अवसर पनि सिर्जना गर्नुभएको छ.
कामदार चाहिँ हामीले तलबको उसमा राखेको, तलब र ज्यालादारी. बाख्रामा 2, गाईमा 2, घाँस काट्न 2, नर्सरीमा 1, अहिले चाहिँ कृषिमा पनि 10 जना. पहिला सुरुमा त हामीसित 15-18 जनै हुनुहुन्थ्यो. काम कम गर्दै गएपछि ऊ भएको, हामी कहाँ 69 सालमा भर्ना भएको मान्छेहरू नै 2-3 जना अझै हुनुहुन्छ. अनि बिचबिचमा थपिँदै जाँदाखेरि जे पनि 1-1.5 वर्ष पुरानो मान्छेहरू चाहिँ अहिले हुनुहुन्थ्यो, नयाँ मान्छे चाहिँ छैन.
नेपाली कृषिको मुख्य समस्या नै दक्ष जनशक्तिको अभाव रहेको हुँदा दक्ष जनशक्ति विकासमा राज्यले ध्यान दिनुपर्ने कृषक पराजुलीको भनाइ छ.
समस्या हामीसित सबभन्दा ठुलो समस्या भने स्किल म्यान पावर. स्किल म्यान पावर छ भने कृषि अगाडि जान्छ, स्किल म्यान पावर छैन भने जाँदैन. मार्केटको कुरालाई त हामीले त्यति धेरै व्यवस्थापन गर्न नजानेर हो, होइन. अब इन्डियाबाट दुधै आइराखेको छ, इन्डियाबाट खसी नै आइराखेको छ, बोका नै आइराखेको छ, इन्डियाबाट थुप्रो सामानै आइराखेको छ भनेदेखि यहाँ उत्पादन गरेर नहुने होइन. होइन, हामीलाई त स्किल म्यान पावर बनाइदियोस् भन्ने नै हो. स्किल म्यान पावर भएपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि हामी मार्केटसँग कम्पिटिसन गर्न सक्छौँ, ऊ गर्न सक्छौँ. हाम्रो जुन अहिले मलाई लागेको चाहिँ अरू केही नहेरिकन हामीलाई स्किल म्यान पावर दियोस्. स्किल म्यान पावर कसरी तपाईँको उत्पादन गर्न सकिन्छ, हामीसित मान्छे भएपछि हामीलाई केही
कृषक पराजुलीका अनुसार अरूको देखासिकी गरेर भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर मात्र कृषिको क्षेत्रमा लाग्नु उत्तम हुन्छ.
अब कृषि उद्यम गर्न खोज्नुहुन्छ भने हिसाब किताब मिलाएर मात्रै गर्नुहोस्, पत्रिकाको भरमा नभन्नुहोस्, मेरो इन्टरभ्यू सुनेर नगर्नुहोस्, आफ्नो विवेक लाएर गर्नुहोस्. नाफा त देखिन्छ, नाफा गर्न धेरै गाह्रो छ. एग्रिकल्चर कस्तो छ भनेदेखि पारिवारिक रूपमा गर्दा चाहिँ ठिक छ है. जस्तो घरमा 2-3 जना बेरोजगार मान्छे हुनुहुन्छ या अब त्यसैलाई रोजगार मान्नुहुन्छ भने उहाँले 1 लाख रुपियाँ तलब त दिनु परेन नि त. त्यो अरूलाई दिने तलब आफ्नो घरमा आयो. जस्तो 10 वटा गाई पाल्नु भएको छ भने 1 लाख रुपियाँ कसैलाई 3-4 जना कामदार राखेर 1 लाख रुपियाँ पे गर्नुहुन्छ भने त्यो त अरूलाई नदेसी त आफ्नै भयो. त्यो हिसाबले चाहिँ नाफा छ.
सङ्घर्षले भरिएको कृषक पराजुलीको यो यात्रा एउटा प्रमाण हो, चुनौतीमा पनि सम्भावना देख्नेले नै सफल भविष्यको निर्माण गर्न सक्छ.
गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्.
त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ.
कुरा त ठिकै हो कि, साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त.
हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले.
ए, सूचीकरण त गर्नै पर्ने हो।
नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन।
यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।